बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
तिम्रो तिरस्कारबाट आँसु झरेको बेला तिम्रो तिरस्कारबाट आँसु झरेको बेला कसरी भुल्न सक्छु त्यो पानी परेको बेला अचेल मलाई किन दिउँसै अँध्यारो लाग्छ अचेल मलाई किन दिउँसै अँध्यारो लाग्छ झन् के उज्यालो होला भरे भरेको बेला कसरी भुल्न सक्छु त्यो पानी परेको बेला ठिकै छ मलाई बिर्सियौ त्यति अनौठो छैन ठिकै छ मलाई बिर्सियौ त्यति अनौठो छैन माझीसँगको साइनो खोला तरेको बेला कसरी भुल्न सक्छु त्यो पानी परेको बेला संयोगको भेटले पनि अप्ठ्यारो हुन सक्छ संयोगको भेटले पनि अप्ठ्यारो हुन सक्छ तिमी उत्सव मनाउनु म मरेको बेला तिम्रो तिरस्कारबाट आँसु झरेको बेला कसरी भुल्न सक्छु त्यो पानी परेको बेला दोलखाको जफे आठ बस्ने सुदीप काफ्लेको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म मैले सुरुवातमा जसको गजल वाचन गरेँ सुदीप काफले उहाँलाई लिएर आइपुगेको छु। मैले अघि सुरुवातमा पनि बताएँ उहाँको स्थायी निवास दोलखा जफे आठ उहाँकै भनाइमा उहाँले उज्यालो 90 नेटवर्क मार्फत कालिन्चोक एफएमबाट हाम्रो बुलबुल कहिलेकाहीँ सुन्दै आउनुभएको छ नियमित रूपमा सुन्नुभएको छैन। उहाँले बीबीएस अध्ययन गर्नुभएको छ बीबीएस पास गर्नुभएको छ जिल्ला पशु सेवा कार्यालयमा नायब पशु स्वास्थ्य प्राविधिकको रूपमा कार्यरत हुनुहुन्छ निकै लामो समयदेखि र गजल लेख्दै आउनुभएको छ। आजको कार्यक्रममा मैले सुदीप काफ्लेलाई धुरन्धर गजलकार भएर पनि ल्याएको छैन न उहाँ गजल गायक नै हो तर राम्रा गजल लेख्नुहुन्छ। मैले उहाँका डायरीहरू सरसर्ती हेरिसकेपछि बुलबुलका लागि अतिथि हुन सक्ने आधारमा ल्याएको छु यसकारण कि बुलबुलमा गजल लेख्ने बुलबुलिनहरू गजल सिक्दै गर्नुभएका पनि धेरै भेटेको छु मैले र सिक्नको लागि चासो राख्नेहरू हुनुहुन्छ। सिकिसकेकैहरूका लागि पनि राम्रा लाग्ने गजल सुदीप काफ्लेले लेख्नुभएको छ त्यसकारण आज गजल सिकिसकेका जानिसकेका र गजलमा स्थापित भइसकेकादेखि लिएर गजल सिक्दै गरेकाहरूका लागि पनि यो कार्यक्रम अभिप्रेरणामूलक बन्न जान्छ भन्ने मैले आशा लिएको छु। म सबभन्दा अगाडि सुदीपजीलाई अगाडि सार्छु उहाँको परिचय उहाँ आफैले एकचोटि दिनुहोस् न मैले त बताएँ। सुदीपजी तपाईँलाई स्वागत छ बुलबुल कार्यक्रममा।
धन्यवाद तपाईँलाई। मेरो नाम सुदीप काफ्ले मेरो घर जफे गाविस वडा नम्बर 8 दोलखा।
के गर्नुहुन्छ तपाईँ?
म सरकारी नोकरी गर्छु त्यसमा पशु स्वास्थ्य सम्बन्धी काम गर्छु।
कति समय भयो त्यहाँ काम गर्न थाल्नुभएको?
म जागिरकै सिलसिलामा त 9 वर्ष भयो। सुरुमा नियुक्ति लिएर म रसुवा गएँ लोकसेवा आयोगको नियुक्ति लिएर त्यहाँ रसुवा 3 वर्ष बसेपछि सरुवा भएर जिल्ला पशु कार्यालय दुलखेल आएँ। दुलखेलमा 3 वर्ष बसेँ र त्यहाँबाट पनि सरुवा भएर आफ्नो गृह जिल्ला गएँ दोलखा जहाँ अहिले कार्यरत छु।
तपाईँको डायरीको गजल हेरिदिनको लागि मलाई कोही साथी मार्फत तपाईँसँग लिङ्क गरियो र तपाईँको गजल हेरिसकेपछि मैले बुलबुलको लागि अतिथिको रूपमा आज निम्ताएको छु होइन। अब तपाईँको पढाइ रहेछ बिबिएस अनि तपाईँ काम गर्दै हुनुहुन्छ लामो समयदेखि जिल्ला पशु सेवा कार्यालयमा प्राविधिकको काम गर्दै हुनुहुन्छ र गजल फलाउँदै हुनुहुँदो रहेछ फेरि होइन। कति भयो गजल फलाउन थाल्नुभएको?
लगभग यो जागिरको सुरुवाततिरै हो। मेरो गजलको पिता भनेर जागिरलाई दिँदा पनि हुन्छ जहाँ म साथीभाइ सबै छोडेर लोकसेवा आयोग मार्फत रसुवा पुगी त्यहाँ कोही सुरुमा जाँदा कोही साथी थिएनन् मलाई समय बिताउन अप्ठ्यारो हुन्थ्यो त्यस क्रममा समय बिताउन
मैले रोकेँ। तपाईँ रसुवा पुग्नुभयो हजुर तपाईँ दोलखामा जन्मिनुभयो त्यहीँ हुर्किनुभयो अहिले पनि त्यहीँ बस्दै हुनुहुन्छ नियमित रूपमा
अहिले पछिल्लो समय
त्यहाँबाट तपाईँ त्यहीँबाट पहिला जिल्ला पशु सेवा कार्यालयमा प्रवेश गर्नुभयो र अनि जिल्ला जिल्ला पनि जानुभयो
लोकसेवा आयोग मार्फत सिफारिसमा नियुक्ति भयो। नियुक्ति भएपछि सरकारी स्थायी कर्मचारी भएँ निजामती कर्मचारी त्यस अन्तर्गत दुई वर्ष तिन वर्षमा हाम्रो नियमित सरुवा हुने गर्दछ त्यसमा सुरुमा प्राय सबैले दुर्गम ठाउँ नै जानुपर्छ सुरुको नियुक्ति गर्दा किन जहाँ खाली हुन्छ त्यहीँ मागिन्छ त्यही भएर रसुवा गएँ। रसुवा गएपछि काठमाडौँ नजिक तुलखेल आएँ र अहिले गृह जिल्ला दोलखामा कार्यरत।
रसुवाको कुन ठाउँमा बस्नुभएको?
रसुवाको धुन्चे, अनि मेरो फिल्ड वर्क पनि धेरै काम गर्नुहुन्छ, फिल्डमा गएर पनि काम गर्छ, त्यस अन्तर्गत डाँडा गाउँ।
अनि त्यहीँ बस्दा बस्दै गजल सिक्नुभयो?
हजुर, त्यहीँ बस्दा बस्दै शिवराम आचार्य, उहाँ साथी पनि हुन्छ मेरो, सरै भन्न पनि सक्छु, उहाँ त्यहीँ विद्यालयमा अध्यापन गराउनुहुन्छ, उहाँले प्रेरित गर्नुहुन्छ, तपाईँ राम्रो लेख्न सक्नुहुन्छ, गजल सम्बन्धी पढ्नुहोस्, गजल सम्बन्धी अध्ययन गर्नुहोस् भन्नुभयो, र उहाँले मेरो गजल सुनिदिनुहुन्थ्यो। सायद मेरो गजल अहिलेसम्म ध्यान दिएर सुन्दिनँ, उहाँ मात्रै हो, कसैलाई सुनाएको छैन, यो डायरीमै सीमित थियो।
भनेपछि आज बुलबुल मार्फत लाखौँलाई सुनाउँदै हुनुहुन्छ त?
हजुर।
अब म तपाईँलाई यहाँनिर तपाईँलाई भन्दा पनि अझ बुलबुलिन साथीलाई आग्रह गर्छु। मैले उहाँलाई ल्याउनुको पछाडि अझ धेरै मुख्य कारण चाहिँ एकलव्य अध्ययनबाट गजलकार भन्नुभएको छ तपाईँ, खासै गजल सिकाउने औपचारिक गुरु तपाईँले भर्खरै नाम लिनुभएको
शिवराम
आचार्य बाहेक तपाईँसँग गजलमा सङ्गत भएकै कोही पनि छैन।
सङ्गत भएको कोही हुँदैन, र पुस्तक चाहिँ म कृष्णहरि डाक्टर कृष्णहरि बरालको पुस्तक पढेको छु, गजल इतिहास र
एकलव्य अध्ययनबाट गजलकार बनेको गजलकार सुदीप काफ्लेको गजल अब सुन्छौँ हामी, है त? ल, एउटा गजल वाचन गरेर सुनाउनुहोस् त।
हस्, धन्यवाद। दो बाटोमा कोही मरीले पत्याए नि गजल लेखी, दो बाटोमा कोही मरीले पत्याए नि गजल लेखी, चौबाटोमा कोही मरीले लत्याए नि गजल लेखी, कसैलाई बिर्सने प्रयासमा आफैलाई बिर्सिए पनि, कसैलाई बिर्सने प्रयासमा आफैलाई बिर्सिए पनि, मदिराले यति धेरै मत्याए नि गजल लेखी, चौबाटोमा कोही मरीले लत्याए नि गजल लेखी, दैवको त्यो तर्साउने प्रयासलाई नै विफल पार्दै, दैवको त्यो तर्साउने प्रयासलाई नै विफल पार्दै, मध्यरातमा ऐठनले जत्याए नि गजल लेखी, चौबाटोमा कोही मरीले लत्याए नि गजल लेखी, चन्द्रमालाई सुन्दरदेखि मैले चुम्न खोज्दाखेरि, चन्द्रमालाई सुन्दरदेखि मैले चुम्न खोज्दाखेरि, पागल आरोप लगाएर अत्याए नि गजल लेखी, चौबाटोमा कोही मरीले लत्याए नि गजल लेखी, बगैँचाका कोपिलालाई टिप्चु 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 मैले सोचेँ, बगैँचाका कोपिलालाई टिप्चु टिप्चु मैले सोचेँ, आफ्नै मनले पापी भनी दत्याए नि गजल लेखी, चौबाटोमा कोही मरीले लत्याए नि गजल लेखी, दो बाटोमा कोही मरीले पत्याए नि गजल लेखी।
ओहो, रमाइलो गजल सुनाउनु भयो है। बगैँचाका कोपिलालाई टिप्छु टिप्छु मैले सोचेँ, आफ्नै मनले पापी भनी दत्याए नि गजल लेखी लेख्नुभएको छ। यो दत्याए नि भनेको चाहिँ के हो नि?
तपाईँ के काम गर्नुहुन्छ? धत, यो त गर्नुहुँदैन, सानैमा धत्त पापी छुट्टै बस्नुलाई भने, धत भनेको यो गर्न नहुनेको आत्माआलोचना हुन्छ नि। त्यही
ए भने आफ्नै मनले तपाईँलाई धत नगर भनेर रोक्यो भने पनि लेख्न छोड्दिनँ भन्ने अवस्थामा लेख्नुभएको यो है। तपाईँले त एकदम अनौठो अनौठो अवस्थामा चाहिँ गजल लेख्नु भएको रहेछ है। वास्तवमा गजल चाहिँ कुन बेला लेख्नुहुन्छ तपाईँ?
साँझ
लेख्नुहुन्छ,
साँझ खाना खाएर सुतेपछि।
हजुर, दिउँसोदेखि फुरिरहेको गजल लेख्नुहुन्छ कि बेलुका गजल फुराउनु बस्नुहुन्छ?
दिउँसो अलिअलि सोच आउँछ, यो बेलुका सोध्छु भन्ने लाग्छ। विशेष गरी गजल लेख्नमा सहयोगी लोड सेडिङ पनि भयो, लोड सेडिङ भएपछि केही हुँदैन, ओछ्यानमा पल्ट्यो, गजलको कल्पना गऱ्यो, अनि कल्पना गरिसके माइन्डमा दिमागमा निश्चय गरे यो काफिया यो प्रयोग गर्छु भन्ने, अनि बत्ती आउँछ जसलाई सरसर लेख्यो
भनेपछि लोड सेडिङको अँध्यारो भरि गजलको कल्पना गर्ने,
कल्पना गर्ने,
त्यस पछाडि चाहिँ
हजुर
गजल लेख्ने होइन। तपाईँको गाउँ कस्तो छ? जफे बताउनु।
जफे गाउँ हो दोलखाको, दुर्गम भने त्यति दुर्गम छैन, तामाकोसीको किनारमा अवस्थित छ। म आफैलाई जन्मेको ठाउँ सुन्दर लाग्नु स्वाभाविक हो, तर अरू साथीहरू पनि जो मेरो गाउँमा जानुहुन्छ उहाँले सुन्दर नै मान्नुहुन्छ। घरबाट तामाकोसी बगेको देखिन्छ, अनि गौरीशङ्कर हिमाल देखिन्छ, पारि सैलिङको डाँडा देखिन्छ।
सैलिङ, गौरीशङ्कर अनि तामाकोसीले चाहिँ गजल फुराउँछ कि के हो त्यहाँ बस्दा बस्दै?
फुराउँछ,
फुराउँछन् है। तिनीहरूलाई सम्बोधन गरेर नि गजलहरू लेख्नु भएको छ?
खासै त्यति छैन, उनीहरूको पाला आइपुगेको छैन होला सायद।
हुन्छ, हामी गजलको क्रम, वाचनको क्रम, कुराकानीको क्रम जोड्छौँ। तपाईँलाई मैले कुनै गजल अलि साङ्गीतिक गजल सुन्नको लागि आग्रह गरेँ भने तपाईँ कुन छान्नुहुन्छ?
गुलाम अलीको जुनै पनि।
गुलाम अलीको जुन बजाए पनि हुन्छ। ल, आजका अतिथि सुदीप काफ्ले, दोलखा जफे आठका सुदीप काफ्लेसँग छौँ हामी, र बुलबुलमा उहाँका गजल र उहाँले गजल कसरी लेख्दै हुनुहुन्छ, गजल सम्बन्धी उहाँका दिनचर्या कस्तो छन्, गजल बाहेक उहाँ के गर्नुहुन्छ, को कुराकानीको क्रम जारी रहन्छ। अहिले उहाँको अनुरोधमा एउटा गजल गुलाम अलीको आवाजमा यो राख्छु।
चुपके चुपके रात दिन आ
उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
जब बिहान हुन्छ इटा टायरले सत्कार गर्छ जब बिहान हुन्छ इटा टायरले सत्कार गर्छ जब साँझ पर्छ अभाव महँगीले बलात्कार गर्छ तरवारभन्दा बलियो कलम सिन्काभन्दा दुर्बल भयो तरवारभन्दा बलियो कलम सिन्काभन्दा दुर्बल भयो यो आफै निमुखो छ यसले खै के चमत्कार गर्छ जब साँझ पर्छ अभाव महँगीले बलात्कार गर्छ सपनामा शहीद आउँछ मलाई क्रान्ति सिकाउँछ सपनामा शहीद आउँछ मलाई क्रान्ति सिकाउँछ अन्ततः ऊ आफै डराएर चित्कार गर्छ जब साँझ पर्छ अभाव महँगीले बलात्कार गर्छ परिवर्तन गर्न भनी कति उठे कति लडे परिवर्तन गर्न भनी कति उठे कति लडे आखिर के पाइस त आफ्नै मनले धिक्कार गर्छ जब बिहान हुन्छ इँटा टायरले सत्कार गर्छ जब साँझ पर्छ अभाव महँगीले बलात्कार गर्छ यो गजल मैले वाचन गरेको थिएँ दोलखा जफे आठका सुदीप काफ्लेको यो गजल वाचनपछि बुलबुलमा फेरि स्वागत छ तपाईँलाई आज हामी सुदीप काफ्लेसँग छौँ र सुदीप काफ्लेका गजलहरू वाचन गर्दै गजल सम्बन्धी नै कुराकानी गर्दैछौँ एकपटक फेरि स्मरण गराउँछु म सुदीप काफ्ले एकलव्य अध्ययनबाट गजलकार बन्नुभएको भनेर मैले निर्धक्क भनिदिए हुन्छ होइन सुदीपजी
हजुर हजुर
किनभने उहाँलाई गजल सिकाउने औपचारिक गुरु एकजना थोरै सिकाउने देखिनुभयो सुरुमा रसुवामा रहँदाखेरि र त्यसपछि खासै गजलको सङ्गत छैन तपाईँ गजल लेखेपछि कसलाई सुनाउनुहुन्छ नि आफ्नो गजल पहिलोचोटि
प्राय सुनाउँदिन डायरीमै थन्काएर राख्छु
थन्काएर
राख्छु कहिले काहीँ चाहिँ यसो त्यसप्रति न्याय गरिन कि जस्तो लाग्छ पाना पल्टाउँछ आफै पर्छ अनि राख्छु
नसुनाएको किन सङ्गत नभेटेको कि तपाईँ व्यस्त भएर हो
प्राय यो गजल अर्काले सुन्दिनँ भने कसैलाई सुनायो भने उसले म बापत उपकार गरे जस्तो सोध्छन् त्यही भएर आफूले कुन्ता दुःख गरेर जति आमालाई छोराछोरी जन्माउन सन्तान जन्माउन प्रवास पीडा हुन्छ त्यस्तै लेखकलाई कविलाई आफ्नो सिर्जना गर्नलाई प्रवास
पीडाले
किन
सुनाउँछन् भनिकन
सुन्छन् भनिकन
तर अहिले त रेडियो बजाएर सुन्दै हुनुहुन्छ टक्क रेडियो ट्युन गर्नुभयो कसैलाई
रहर गर्नुभयो सुन्नुभयो
होइन रमाइलो गरी सुन्दै हुनुहुन्छ ल त एउटा गजल सुनाउनुहोस् त तपाईँ
हस् धन्यवाद यो देशको हुँ म एक सपूत सिपाही यो देशको हुँ म एक सपूत सिपाही तर्सिन्न गन देखाई लोभिन्न धन देखाई देशको नुन खाएँ देशको गुण लागे देशको नुन खाएँ देशको गुण लाए सम्पत्ति साथ छैन तर गौरव छ यही मलाई तर्सिन्न गन देखाई लोभिन्न धन देखाई नेपाल आमाको काख मेरो पाठशाला हो नेपाल आमाको काख मेरो पाठशाला हो शान्ति र क्रान्ति सिकेँ यही माटो खेलाई तर्सिन्न गन देखाई लोभिन्न धन देखाई एक मरेर सय बचाऊ मेरो मूल उद्देश्य एक मरेर सय बचाऊ मेरो मूल उद्देश्य बैरीको प्रतिकार गर्छु मानवतालाई बचाई तर्सिन्न गन देखाई लोभिन्न धन देखाई यो देशको हुँ म एक सपूत सिपाही
तपाईँको गजलमा मैले हुन त अहिले भर्खर दुईवटा त भाषण गर्नुभयो तपाईँले मैले दुईवटा भाषण गरेँ होइन मैले अधिकांशको गजल हेर्दाखेरि चाहिँ अहिलेको चलेको फेसन ग्ल्यामरस गजल शृङ्गारिक गजल भनेर प्रेमी प्रेमिकाका संवाद बढी हुन्छन् अथवा प्रेममा धोका पाएका कुरा बढी हुन्छन् अथवा प्रेम गर्दै गरेका कुरा हुन्छन् तपाईँकोमा छन् हुँदै नभएका त होइनन् तर कम मात्रामा ती छन् र अलिकति देशप्रेम अनि अलि सामाजिक विकृतिहरूमाथि गजल लेख्नुभएको छ किन यसरी यतातिर ढल्किनु भयो अलिकति चलिरहेको चलनभन्दा त फरक ट्रेन्ड लाग्यो नि
फरक भन्दा नि यो गजल मैले कुनै पनि पेसाले लेखेको होइन अरूलाई अरूलाई खुसी पार्न नै भन्दा पनि मलाई जुन कुरा असह्य लाग्छ जुन कुरा मैले चित्त बुझाउँदिनँ र जुन कुरा आवाज उठाउनु पर्ने थियो त्यो आवाजमा मैले गजल लेखेपछि म आफूलाई आनन्द लाग्छ अनुचित शक्तिको दुरुपयोग गर्ने विरुद्धमा बोल्दा मलाई खुसी लाग्छ
यस्तो नि त अनि लेख्ने लेखकलाई त कवि अथवा गजलकारलाई आफ्नो कविता गजल अरूलाई सुनाउँदाखेरि अरूले सुनेर चाहिँ अनुहारमा भावभङ्गिता देखाउँदाखेरि आनन्द लाग्छ अरे होइन तपाईँलाई त्यो रहर लाग्दैन कसलाई सुनाऊ कतालाई अरू सुनाऊ जस्तो लाग्दैन लेखेपछि म थपक्कन डायरीमा राख्छु भन्नुहुन्छ
थपक्कन डायरीमा राख्छु र एक दिन सुनाउँछु भन्ने छ एक दिन त अवश्य सुन्नैपर्छ आज सुन्न पाउनुभयो यस्तै मैले सङ्गालो गजल सङ्ग्रह निकाल्ने तयारी पनि गरेको छु र मेरो जागिरको व्यस्तताले गर्दा त्यति मैले त्यही समय दिन सकेको छुइनँ यदि कोही प्रकाशक पाएँ भेटाएँ भने मसँग 70-80 गजलहरू छन् म प्रकाशित गर्छु आफैले प्रकाशित गर्न पनि सकिन्थ्यो तर त्यो प्रकाशित गरिसकेपछि त्यो पाठकको हातमा कसरी पुर्याउनु त्यो आइडियाहरू मलाई छैन
एउटा प्रश्न सोध्न मन लाग्यो मलाई है जस्तो गजलको आजकल धेरै किताब निकाल्ने फेसन चाहिँ छ फेरि है जबकि गजलका महफिलहरू जहाँ जहाँ गजल सुनाउने कार्यक्रम हुन्छन् त्यस्ता कार्यक्रमहरू आयोजकहरू चाहिँ घटेको महसुस गरेको छु मैले तर पुस्तक निकाल्ने गजलकार धेरै भेटेको छु अनि धेरै पुस्तक निस्किन्छ कुन पढ्ने कुन नपढ्ने पाठकलाई पनि दुविधा हुन्छ होइन अनि तपाईँको किताब बिक्री हुन्छ नै अथवा चल्छ नै भन्ने छैन नि त के गर्नुहुन्छ त्यस्तो बेला
तत्काल बिक्री नहोला यसको तपाईँले ग्ल्यामर शब्दहरू हुन्छ जुन सुन्नलाई एकछिन सुन्नलाई आहा भन्ने शब्दहरू राखेर अब सिङ्गारिक राखेर गर्नुभयो भने त्यो क्षणको लागि आज चमक होला भोलि चमक होला तर त्यसको चमक निरन्तर रहँदैन जुन तपाईँले जायज कुरामा उठाएर गजल लेख्नुहुन्छ त्यो सदाबहार रहन्छ आज रहन्छ 100 वर्ष 200 वर्ष 500 वर्षसम्म रहन्छ तर
तपाईँ म फेरि मैले रोकेँ है तपाईँको चाहिँ यो एकलव्य अध्ययन फेरि भने मैले होइन एकलव्य अध्ययनबाट लेखिरहनु भएको गजलमा तपाईँ गजलकार को चिन्नुहुन्छ नेपालमा तपाईँलाई मन परेका गजलकारहरू को हुनुहुन्छ
डाक्टर कृष्णहरि बराल ज्ञानुआकार पौडेल बुध राणा मनु बाजराकी उहाँहरूको अलिअलि
त्योभन्दा पछिल्लो पुस्ताका गजलकारहरू चिन्नुहुन्छ
मोतीराम पुरानो मोतीराम भट्ट नयाँ गजलकारहरूसँग त्यति सङ्गत छैन जो स्थापित
उहाँको किताब पनि देख्नु भएको छैन गजल पनि सुन्नु भएको छैन तपाईँले
त्यति सुनेको छ
तपाईँ आफ्नै सुरमा लेख्नुहुन्छ
उहाँ यसरी लेख्नुहुन्छ भने सामान्य गजलको उहाँको लेख्ने उहाँले यस्तो यस्तो कुरा इस्युहरूमा प्रायः गजल लेख्नुहुन्छ भने चाहिँ थाहा छ
कुन कलेजबाट पढ्नुभएको बिबिएस
बिबिएस धुलिखेल सञ्जीवनी कलेज
धुलिखेल आएर पढ्नुभयो त्यहीँ बस्नुहुन्थ्यो
त्यहीँ जागिर भएको बेलामा क्लास जाने त त्यति सकिँदैन जागिरको कारणले
प्लस टू कताबाट गर्नुभयो
पाटन संयुक्त क्याम्पसबाट
पाटन संयुक्त क्याम्पस अनि यो प्लस टू गर्दा बिबिएस गर्दा पनि गजलका सङ्गतिहरू भेटिएनन्
भेटिन्थ्यो होला खोजिएन
जागिर पढियो जागिर खाइयो बस्यो
त्यति कलेज जाने भनेर राम्रोसँग मैले क्लास लिन पाइनँ जागिरको व्यस्तताले गर्दा उही कलेज भनेको त्यो पनि एकलव्य नै जस्तै पढाइ पढियो
र पनि पास गरियो
र पास गरियो
पढ्न पनि तपाईँ ट्यालेन्ट हुनुहुँदो रहेछ त
होइन पास हुन्छु
पास हुनुहुन्छ तपाईँको निकै रमाइलो कुराकानी मलाई रोचक लाग्दैछ है किनभने यसरी गजल पनि लेख्दै हुनुहुन्छ आफ्नो काम पनि गर्दै हुनुहुन्छ र पढाइ पनि एकलव्य नै पढ्दैछु म धेरै क्लास लिइनँ भनेर भन्दै हुनुहुन्छ रमाइलो कुरा सुनाउनु भयो निकै खुसी लाग्दैछ सुदीपजी तपाईँसँग कुराकानी
धन्यवाद
बिहे गर्नु जिन्दगीको एउटा ठुलो सनक भयो बिहे गर्नु जिन्दगीको एउटा ठुलो सनक भयो बिहेपछि जिन्दगीको छेक्न सनक भयो एउटा प्रश्न मलाई त गजलको बिचमै रोकेर सोध्नु मन लाग्यो बिहा गर्नुभयो
छैन
तर बिहा गरेको अनुभवी जस्तो गजल लेख्नु भएको छ त
अरूसँग अरूको अनुभवलाई आधार मानेर लेखिएको कुरा
बिहे गर्नु जिन्दगीको एउटा ठुलो सनक भयो बिहेपछि जिन्दगीको छेक्न छनक भयो सबैले उक्ल्याउँदा यस्तो गल्ती गर्न पुगे सबैले उल्क्याउँदा यस्तो गल्ती गर्न पुगे छुँदै पछि बिझाउने घाउ झनक झनक भयो, बिहेपछि जिन्दगीको छेक्न छनक भयो। भन्न पनि लाजै मर्नु अप्ठ्यारोमा पर्ने, भन्न पनि लाजै मर्नु अप्ठ्यारोमा पर्ने, ननिचरी भएन बा पिलो टनक टनक भयो, बिहेपछि जिन्दगीको छेक्न छनक भयो। स्वास्नी पाल्न गाह्रो सम्झी खेतमा छोरी खोज्यो, स्वास्नी पाल्न गाह्रो सम्झी खेतमा छोरी खोज्यो, आखिरीमा महाज्ञानी त्यही राजा जनक भयो, बिहे गर्नु जिन्दगीको एउटा ठूलो सनक भयो, बिहेपछि जिन्दगीको छेक्न छनक भयो। बडा रमाइलो, मैले शुद्ध गरी पढेँ कि केही सच्याउनु पर्ने थियो?
ठिक छ,
रमाइलो गजल लेख्नु भएछ त तपाईँ। भनेपछि त यो बिहा गर्नेहरूको कुरा सुनेर तपाईँलाई बिहासँग अगाइसके जस्तो छ नि त?
त्यो त होइन, ठुलो मान्छे हुनको लागि ज्ञानी बिहे गर्नुपर्छ भन्ने छैन, जो बिहे नगरी पनि आदर्श हुन सकिन्छ भन्ने कुरा हो। त्यो अन्तिम मेरो अन्तिम सेयर छन्। अन्तिम सेयर एकचोटि फेरि पढ्नुहोस् त।
स्वास्नी पाल्न गाह्रो सम्झे खेतमा छोरी खोज्यो, आखिरीमा महाज्ञानी त्यही राजा जनक भयो।
बिहे गरेर आफ्नो अस्तित्व राख्नको लागि, वंश राख्नको लागि छोराछोरीको आफ्नै सन्तानको आवश्यक हुन्छ भने मान्छे सन्तानको पछि दौडिन्छ नि। आफ्नै सन्तान नभए पनि अहिले अहिले उहाँको छोरी
आदर्शको रूपमा स्थापित हुनुभयो नि त, छोरी पनि होइन,
छोरी पनि
भनेर त्यही कुरालाई तपाईँले यसमा ल्याउनुभयो बिम्बको रूपमा।
हजुर
होइन, बिबिएस पढेर पास गर्नुभएको केटो सरकारी जागिर स्थायी छ होइन, राम्रो गजल लेख्नुहुन्छ, हेर्दा पनि ह्यान्डसम नै हुनुहुन्छ, किन हो यस्तो? अहिलेसम्म रस बसेन कतै?
खासै त्यस्तो रस भनेर रसै नबसेको भने होइन, सामान्य भएपछि त्यो मैले किन ढाँटो कुरा, तर यस्तो भयो, जे चाहिएको त्यो पाइएन, जे पाइएको त्यो चाहिएन।
ओहो, बडा रमाइलो गरी, अहिलेसम्म बुलबुलमा आएको अतिथि कसैले पनि यसरी भन्नुभएको थिएन, जे चाहिएको त्यो पाइएन, जे पाइएको थियो त्यो चाहिएन। भनेपछि आफूले खोजेको मान्छे पाइएन, अरू मान्छेले चाहिँ आफूलाई चाहे। अनि अहिले दोहोरो सम्बन्ध कसैसँग छ कि छैन?
छैन।
भनेपछि बुवा आमाले जो खोजिदिनुहुन्छ?
बुवा आमालाई वचन दिएको छु, तिन चार वर्ष भयो हजुरले जो खोज्नुहुन्छ उही सम्झेर
म सामाजिक बिहा गर्छु भने,
म सामाजिक बिहा।
बुवा आमा के गर्नुहुन्छ?
खेती किसानी
गर्नुहुन्छ। तपाईँ चाहिँ यतातिर लाग्नुभयो, दाजुभाइ दिदी बहिनी कतिजना हुनुहुन्छ?
तिनजना दाजुभाइमा म माइलो, जेठो दाई, कान्छो भाइ।
ए, भनेपछि पाँचजनाको परिवार छ त?
हजुर।
रमाइलो गरी चलिरहेको छ,
रमाइलो गरी।
कुराकानीको क्रम फेरि जोड्छु म, तपाईँको गजल अरू पनि सुनाउँछु बुलबुलियनलाई, फेरि साङ्गीतिक गजल सुन्नको लागि अनुरोध गरेँ भने अर्को गजल कुन छान्नुहुन्छ?
लता मङ्गेशकरको कुनै पनि,
लता मङ्गेशकरको कुनै पनि गजल सुनाइदियो हुन्छ होइन? हस्, अब सुदीप काफ्लेको अनुरोधमा फेरि सुनौ लता मङ्गेशकरको आवाजमा यो गजल।
ख्वाब की बातें लगती हैं, इश्क की बातें ख्वाब की बातें लगती हैं, अब सब Thank you.
बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
पराईसँग रात काटे नभन चरित्र बिगारी छ पराईसँग रात काटे नभन चरित्र बिगारी छ शरीर मात्र भोग गर्यो तर आत्मा कुमारी छ हावा चल्यो पात झर्यो मैले के गर्न सक्थे हावा चल्यो पात झर्यो मैले के गर्न सक्थे पात झर्यो पाउला निस्क्यो पीपल झैं छारी छ शरीर मात्र भोग गर्यो तर आत्मा कुमारी छ गाउँघरमा कुरा चल्दा म लाज पचे किरे गाउँघरमा कुरा चल्दा म लाज पचे किरे लाजलाई थन्काउने न त कुनै भकारी छ शरीर मात्र भोग गर्यो तर आत्मा कुमारी छ मलाई दोष लगाएर बिन्ती लाग्छ टाढा नजाऊ मलाई दोष लगाएर बिन्ती लाग्छ टाढा नजाऊ मेरो दिलको एउटै कोठा जहाँ तिम्रो सवारी छ पराईसँग रात काटे नभन चरित्र बिगारी छ शरीर मात्र भोग गर्यो तर आत्मा कुमारी छ सुदीप काफ्लेको गजल वाचन गरेको थिएँ मैले तपाईँ यति बेला बुलबुल कार्यक्रम सुन्दै हुनुहुन्छ उज्यालो 90 नेटवर्क काठमाडौँसँगै रेडियो ताप्लेजुङ झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनी एफएम दोलखाको कालिन्चोक एफएम चितवनको रेडियो अर्पण पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग बुटवलको तिनाउ एफएम र बुटवल एफएम गुल्मीको रेडियो रेसुङ्गा रेडियो कोअलपुर दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ बुलबुल प्रसारण भइरहेको छ यदि तपाईँ अरू रेडियो स्टेशनले पनि बुलबुल बजाइरहनु भएको छ भने उज्यालो 90 नेटवर्कको नेटवर्क शाखामा खबर गरेर हामीलाई जानकारी दिनुहोला दोलखाका सुदीप काफ्ले आज हाम्रो कार्यक्रममा हुनुहुन्छ जो पेसाले जिल्ला पशु सेवा कार्यालयका नायब पशु स्वास्थ्य प्राविधिक हुनुहुन्छ बीबीएस पास गर्नुभएको छ र गजलकार हुनुहुन्छ विशेष यस्तो गजलकार जो गजलको महफिलहरूमा पनि हिँडेको छैन गजल सिक्नको लागि भनेर कतै धाएको पनि छैन गजलका किताबहरू पनि खासै उपलब्ध छैन उहाँसँग र गजल चाहिँ लेख्नुहुन्छ निरन्तर लामो समयदेखि गजल लेखिरहनु भएको छ अनि अब तपाईँ गजल लेख्दै गएर के गर्ने उद्देश्य छ पछाडि एउटा सङ्ग्रह निकाल्ने भन्नुभयो त्यो सङ्ग्रह निकालेपछि गजलको यात्रा टुङ्गियो कि अरू पनि जारी राख्नुहुन्छ
त्यो समयले के बताउँछ गजल त लेख्छु नि पक्का लेख्छु जहाँ अन्याय हुन्छ त्यसको विरुद्धमा गजल लेख्छु त्यही लेख्दा मलाई सन्तुष्टि लाग्छ
गजलबाहेक अरू विधामा नि कलम चलाउनुहुन्छ कि चलाउनु
अरू लघुकथा लेख्न रमाइलो लाग्छ लघुकथा लेख्छु
लेख्ने गर्नुभएको छ कति पुग्यो लघुकथाहरू चाहिँ
20-25 भयो होला
ती पनि कसैलाई सुनाउनुहुन्न
एक दुईवटा कार्यक्रमहरूमा सुनाउँछु लघुकथा गजलभन्दा लघुकथा सुनाउनु
किन दोलखातिर तपाईँलाई गजलको चाहिँ नि यो गजलकारहरू धेरै भेला भएर हुने कार्यक्रम नभएको हुनाले सुनाउन नपाउनु भएको
हुन्छ होला मलाई त्यस्तो चासो
पनि छैन चासो पनि छैन
मलाई लेख्न पाएको
राख्छु यस्तै मौका परे सुनाउँछु आज मौका पऱ्यो धेरै वर्ष पछाडि
धेरै वर्ष पछाडि
अब फेरि कुनै अर्को मौका कसैले दियो भने त्यहाँ पनि गएर सुनाउनुहुन्छ
तर मेरो गजल सुन भनेर कसैलाई पनि भन्ने सुन्नुहोस् बाध्य भन्दिनँ
बडा रमाइलो कुरा गर्नुभयो है तपाईँले
हजुर
एउटा गजल अहिले सुनाउनुहोस् त सुनाऊ फेरि
हस्
हतपत्त गजल नसुनाउने मान्छेको गजल त सुनिरहनु मन लाग्छ
हस् लाला बाला हात हेर्छन् म के लिएर आउँछु लाला बाला हात हेर्छन् म के लिएर आउँछु हरेक दिन देशको निम्ति म बेचिएर आउँछु इमान बेची मिठो मसिनो खानेहरूको भिडमा इमान बेची मिठो मसिनो खानेहरूको भिडमा काकोलमा बकुल्लो झैँ देखिएर आउँछु हरेक दिन देशको निम्ति म बेचिएर आउँछु घर खर्च उधारोमा यसै उधारो उसै उधारो घर खर्च उधारोमा यसै उधारो उसै उधारो दिक्क लाग्छ कहिलेकाहीँ त थोरै पिएर आउँछु हरेक दिन देशको निम्ति म बेचिएर आउँछु मानिसको इमानलाई हजारमा किन्न खोज्दैछन् मानिसको इमानलाई हजारमा किन्न खोज्दैछन् दृढ विश्वास आत्मसङ्कल्प झन बाँधिएर आउँछु हरेक दिन देशको निम्ति म बेचिएर आउँछु लाला बाला हात हेर्छन् म के लिएर आउँछु
बडा रमाइलो गजल सुनाउनु भयो तपाईँले गजल यसरी कसैले नसिकाउँदै गर्दाखेरि चाहिँ कसरी जान्दै जानुभयो त आफै लेख्दै जान्दै गर्नुभयो कि रदीप काफियाबारे कसरी थाहा पाउनुभयो
रदीप काफियाबारे यस्तै कार्यक्रमहरू पनि सुन्थेँ त्यसमा त्यस पनि सुन्थेँ अनि सानो पत्र पत्रिकाहरूमा गजलको बारेमा लेखिन्छ अनिखेर बिएडको क्लासहरू भाइ बहिनीहरू पढ्ने चाहिँ नेपालीमा त्यो पनि गजलमा कसैको के छ भने सोध्थेँ म चासो चाहिँ राख्छु।
सुरु सुरुमा लेखेकाहरू त नमिल्दा हुन्थ्यो होला नि त।
सुरुमा लेखेको पछि लेख्दा म आफैलाई चित्त बुझ्थेन, यो पछि लेखेका सुरुका धेरै
कसैले औँलाइदिएर यो गजल त भएन भन्ने खालकोहरू
आफैलाई थाहा भयो। गजलबारे जानकारी राखेपछि यो गजल मेरो अलि भएन छ भने आफैलाई थाहा हुन्छ,
आफै जान्दा जान्छ,
आफैलाई थाहा हुन्छ
अनि रमाइलो लाग्छ।
हजुर
सुदीपजी, हामी धेरै लामो कुराकानी गर्दैनौँ, अर्को एउटा गजल अझै तपाईँलाई वाचन गराउँछु म, त्यसपछि मात्रै हामी साङ्गीतिक गजलतर्फ लाग्छौँ। अर्को गजल एउटा वाचन गरेर सुनाउनुहोस् न, कुन तयार छ तपाईँसँग?
फुटेको चुडा जोडिन्छ भने झुटो आश राखौँ कसरी, फुटेको चुडा जोडिन्छ भने झुटो आश राखौँ कसरी, विद्रोह गर्छ यो आत्मा मेरो कसैको दास राखौँ कसरी। म बिच्किएर चरिसरी छु, म बिच्किएको चरिसरी छु, छरिएर बनाइभरि छु, म आफैलाई बटुली सिङ्गाली फेरि बास राखौँ कसरी, विद्रोह गर्छ यो आत्मा मेरो कसैको दास राखौँ कसरी। नहुनुभयो आवेशमा हामी दुवैको समावेशमा, नहुनुभयो आवेशमा हामी दुवैको समावेशमा, मुटुमा कटु पीडा लिएर बोलीमा मिठास राखौँ कसरी, विद्रोह गर्छ यो आत्मा मेरो कसैको दास राखौँ कसरी। कुरा काट्नेका जमात धेरै छन्, औँला उठाउने हात धेरै छन्, कुरा काट्नेका जमात धेरै छन्, औँला उठाउने हात धेरै छन्, नसुन भन्छौ समाजका कुरा, कानमा कपास राखौँ कसरी, विद्रोह गर्छ यो आत्मा मेरो कसैको दास राखौँ कसरी। नजिकै गए बेकारमा साइनो गाँसेछु हतारमा, नजिकै गएँ बेकारमा साइनो गाँसेछु हतारमा, फस्दैछु लाग्छ अन्धकारमा, उज्यालोको आवास राखौँ कसरी, विद्रोह गर्छ यो आत्मा मेरो कसैको दास राखौँ कसरी, फुटेको चुरा जोडिन्छ भने झुटो आश राखौँ कसरी।
अब बुलबुलसम्म आइसकेर यतिका गजलहरू सुनाइसकेपछि तपाईँलाई गजलमा आफूलाई अगाडि बढ्नलाई साथ दिने व्यक्तिहरूलाई क्रेडिट दिनुपऱ्यो भने कस कसलाई भन्नुहुन्छ तपाईँ अहिले, कसलाई कसलाई सम्झिनुहुन्छ?
मेरो दाजु भाउजू सुफल अनिता काफले र हजुर अनि शिवरामाचार्य।
धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रमसम्म आउनुभयो। अब तपाईँलाई बुलबुल सुनेर कसैले सम्पर्क गर्न चाह्यो बुलबुलिनहरूले भने, तपाईँसँग साथी बन्न चाहनुभयो भने, गजलकै साथीहरू बनाउनुहुन्छ नि साथी, तपाईँलाई सम्पर्क गर्नलाई कुन नम्बर दिनुहुन्छ?
त्यहाँ हजुरलाई हजुरले भनिदिनुहोस् त्यहाँ
तपाईँले यहाँ लेखेर दिनुभएको नम्बर 9841-9841-5703-71 5703-71 झन् सजिलो 9841-5703-71 तपाईँलाई सम्पर्क गर्न सकियो र तपाईँले भनेअनुसार तपाईँलाई फेसबुकमा यही नम्बर राखेर सर्च गर्यो भने पनि भेटिन्छ।
हजुर, फेसबुकमा यही नम्बरले सर्च गर्नुभयो भने सुदीप काफले आउँछ,
yesyeskafle@yahoo.com तपाईँको
इमेल
एड्रेस पनि भयो। हस्, हाम्रो कार्यक्रमसम्म आउनुभयो, धेरै धेरै धन्यवाद सहित। तपाईँको आग्रहमा अर्को एउटा गजल राख्छु म,
नेपाली गजल नै पाइन्छ होइन?
पाइन्छ
पाइन्छ, कृष्ण हरिपरालको यहाँ देशको छ चिन्ता म माया माया।
अब सुदीप काफ्लेकै अनुरोधमा कृष्ण हरि बरालका शब्द, गैरे सुरेशको सङ्गीत र दीपक लिम्बूको स्वरमा यो गजल राख्दैछु, यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छ।
यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ, यहाँ देशको छ चिन्ता संततिको आधार खोज्दै छु म, भोलिका संततिको आधार खोज्दै छु म, भोलिका संततिको आधार खोज्दैछु म, आधार नै हराए तिमी कहाँ रहन्छौ, साँच्चै नबुझ्ने हौ कि, साँच्चै नबुझ्ने हौ कि, नबुझ्ने जस्तै बन्छु, यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छु, साँच्चै नबुझ्ने हौ कि, साँच्चै नबुझ्ने हौ कि। नबुझ्ने जस्तै बन्छु यहाँ देशको छ चिन्ता।
हवस् त यिनै साङ्गीतिक गजलहरू सँगसँगै सुदीप काफ्लेको गजल सँगसँगै अब सुदीप काफ्लेलाई विदा गर्दै हामी विदा हुँदैछौँ। उत्पादन सहयोगी दिनेश निरोला र म प्रस्तोता अच्युत घिमिरे दोलखा जफे आठका सुदीप काफ्लेको गजल वाचन गर्दै आजलाई शुभरात्रि भन्छु। साथी हो ध्यान दिएर सुन म मरेको कथा, साथी हो ध्यान दिएर सुन म मरेको कथा, फूलको बोझ नथामेर हाँगा झरेको कथा, जसो पनि गरौँला तिम्रो साथ पाउने भए, जसो पनि गरौँला तिम्रो साथ पाउने भए, किनार भेट्न किनाराले खोला तरेको कथा, फूलको बोझ नथामेर हाँगा झरेको कथा, तिमी र म मात्र अट्ने घर बनाउँछु भन्दा, तिमी र म मात्र अट्ने घर बनाउँछु भन्दा, घडेरी खन्दाखेरि चट्याङ परेको कथा, फूलको बोझ नथामेर हाँगा झरेको कथा, म कसरी बताऊँ म आवाज गुमाएको छु, कसरी बताऊँ म आवाज गुमाएको छु, कसरी बताऊँ म आवाज गुमाएको छु, पापी दैवले मलाई कु गरेको कथा, साथी हो ध्यान दिएर सुन म मरेको कथा, फूलको बोझ नथामेर हाँगा झरेको कथा।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति।